त्यसैले एफिसी छ अध्यायको दशबाट म पढ्न थाल्छु। अब अन्तमा मेरा भाइहरू हो, प्रभुमा र उहाँको बलको सामर्थ्यमा बलवान हो। शैतानका धूर्त युक्तिहरूका विरोधमा खडा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू धारण गर। म फेरि पढ्दिनँ है, एक्काइस पद एकै एघार पद। शैतानका धूर्त युक्तिहरूका विरोधमा खडा हुन सक्नलाई परमेश्वरका के धारण गर? सारा हतियारहरू। ठिक, बाह्र पद। किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौ, तर प्रधानहरूको विरोधमा, अधिकारीहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशी स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा लड्दछौं। यसकारण खराब दिनमा सामना गर्न सक्नलाई र सबै कुराहरू गरेर खडा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू उठाओ। परमेश्वरका सारा हतियारहरू उठाओ। यसकारण खडा हो, तिमीहरूका कम्मर सत्यताले कस र धार्मिकताको कवच धारण गर, अनि पाउहरूमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ। यी सबै बाहेक विश्वासको ढाल उठाओ, जसद्वारा दुष्टका सबै अग्निबाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछ, अनि मुक्तिको टोप र आत्माको तरवार जो चाहिँ परमेश्वरको वचन हो लेऊ। अठार पद। सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागा रह। उन्नाइस पद। अनि मेरा निम्ति पनि कि सुसमाचारको रहस्य थाहा गराउनका लागि साहससित मैले आफ्नो मुख खोल्दा मलाई वचन दिइयोस्, जुन सुसमाचारका निम्ति म साङ्लाले बाँधिएको एउटा राजदूत हुँ, र जसरी मैले बोल्नु पर्ने हो त्यसरी नै म यसमा साहससँग बोल्न सकौं। आमा हामी प्रार्थना गरौं, परमेश्वरको सहायता मागौं यो बुझ्नलाई। हाम्रो समझ खोलिदिनुहोस् परमेश्वर पिता, हामीलाई तपाईँको वचन बुझाइदिनुहोस्, हाम्रो हृदयभित्र छिर्न सकोस्, अनि हाम्रो भित्री मानिसमा यसले काम गरोस्। तपाईँलाई हेर्छौँ, तपाईँमा भर पर्छौँ, तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँको आशिष माग्छौँ यहाँ एक एकको लागि, अनि नानीहरूको लागि पनि, सबै पवित्र जनहरू जाँदछन्। तपाईँलाई हेर्छौँ पिता, धन्यवाद छ। हाम्रो ख्रीष्ट प्रभुलाई उच्च गरिदिनुहोस्, तपाईँको वचनलाई आदर गरिदिनुहोस्, फलदायी तुल्याइदिनुहोस्, सफल तुल्याइदिनुहोस्, आज हाम्रो बीचमा काम गर्नुहोस्, प्रभु येशूको नाममा आमेन। परमेश्वरका हतियार भन्ने विषयमा हामीले यहाँ पढ्यौं। हतियार त लडाईँमा मात्र चाहिन्छ, अनि हामी प्रभु येशूलाई चिनेपछि हामीले के महसुस गर्छौं, र प्रभुमा अगाडि बढ्ने क्रममा के हामीलाई थाहा हुन थाल्छ, र वचनमा हेर्दा हामीले के पाउँछौं भने, हामी विश्वासीहरू एउटा भयंकर युद्धमा छौं, एउटा आत्मिक युद्धमा, मासु र रगत मान्छेसितको युद्ध होइन, तर आत्मिक लडाईँमा छौं। अनि हाम्रा शत्रुहरू छोटकरी भन्ने तिनवटा छन्, हामीले पहिला पनि अध्ययन गरेका छौँ। पहिलो चाहिँ संसार भनेको छ बाइबलमा, तर फेरि त्यो संसार भनेको चाहिँ होइन, संसारमा परमेश्वरले बनाउनु भएको सुन्दर थोकहरू अनि मान्छेहरू नै भने पनि होइन है, तर के भनेको नि, संसारको पापपूर्ण कुराहरू, अनि त्यसलाई चाहिँ तीन तरिकाले बयान गरेको छ। आँखाको अभिलाषा भनेको छ, शरीरको अभिलाषा भनेको छ, र जीवनको सेखी भनेको छ। त्यसैले संसार हाम्रो शत्रु हो, अनि अर्को चाहिँ हाम्रो पाप स्वभाव पनि शत्रु, हामी भित्रै भएको पापी स्वभाव जन्मदेखि नै हामीसँग छ। कहाँबाट आउँछ तपाईँको पापी सोचाइ? तपाईँ भित्रैबाट आउँछ, म भित्रैबाट आउँछ मेरो पापी सोचाइ, अनि त्यो पनि मेरो सबभन्दा एकदम खतरनाक शत्रु हो। त्यसलाई बाइबलमा कतिचोटि शरीर भनेको छ। त्यसैले संसार हाम्रो शत्रु छ, शरीर पनि शत्रु छ, र तेस्रो त तपाईँले भन्न सक्नुहुन्छ, तेस्रो चाहिँ को छ हाम्रो शत्रु? शैतान। अनि हामी चाहिँ निरन्तर लगातार यो लडाईँमा छ, र त्यसैले छ नि जब समस्याहरू आइपर्छ हाम्रो जीवनमा, त्यो समस्याहरू देखेर हामी छक्क पर्नु हुँदैन के किन आइपुग्यो जस्तो। हामीले तपाईँ ख्रिस्टमा एउटा जन हुनुहुन्छ भने तपाईँको त भयानक शत्रुहरू छन्, अनि तपाईँलाई समस्या अवश्य नै आउँछ है। सिपाहीहरू जो युद्धमा लड्न जान्छन् नि, थोरै नै होला नै सिपाहीहरू जसलाई चाहिँ ओहो आज त लडाइँ गर्न पायो है, आज त मर्ला कि म को को त्यसरी जान्छ र होइन, युद्धमा लड्नलाई कसैलाई पनि खास रहर हुँदैन जस्तो लाग्छ सिपाहीहरू भए पनि। तर के भने सिपाहीहरूको कामै त्यही हो, लडाइँमा भिड्न है। अनि तपाईँ र म पनि आत्मिक रूपमा हामी सिपाहीहरू हौ ख्रिस्टका, र हामी स्वर्ग पुगिसकेका छैन, हामी शत्रुकै भूमिमा छ, त्यो बिर्सनुहुन्न कहिले पनि। यो संसारमा छ जसको बारेमा यहाँ भनेछ दोस्रो कृतिमा हेर्नु पर्दैन, तर यो संसारको ईश्वर भनेर शैतानलाई भनेको छ, यो संसारलाई परिचालन गरिरहने चाहिँ शैतान छ। त्यसैले हामी शत्रुको भूमिमा छ, अनि यो युद्ध नसकिएसम्म हामी के गरिरहनुपर्छ? लडाइँ गरि नै रहनुपर्छ, लडाइँ गरिरहनु, लडाइँ नसिद्धेसम्म, हामी प्रवक्ता नपुगेसम्म। पहिलो बुझ्न थियो, दोस्रो हामी यो लडाइँमा चाहिँ परमेश्वरको सामर्थ्यले उभिने हो। दोस्रो कुरा, यो लडाइँमा हामी जित्ने उभिने खडा हुने चाहिँ परमेश्वरको सामर्थ्यले हो। विश्वासीहरूका हतियारहरू, हात हतियारहरू चाहिँ परमेश्वरले प्रबन्ध गरिएका हतियारहरू भन्नु, त्यसैले त भनेको छ परमेश्वरका हतियारहरू धारण गर, उठाऊ, ल्याऊ, यसरी भनिरहेको छ। परमेश्वरले प्रबन्ध गर्नुभएको यो हतियारहरू हामी आफ्नै बलमा सामर्थ्यमा उभिँदैन। अब विजय चाहिँ निश्चित छ है, कति राम्रो, विजय चाहिँ निश्चित छ, हाम्रै हो। प्रभुले नि यहाँ कतिचोटि भन्नुभएको छ हामी विजय विजेताभन्दा महान भनेछ। परमेश्वरलाई धन्यवाद जसले हामीलाई सधैँभरि ख्रिस्टमा विजय दिनुहुन्छ भनेछ। विजय त हाम्रै हो, त्यसैले हामीलाई शैतानसँग डर मान्नु चाहिँ छैन। तपाईँलाई छ? मलाई त छैन, शैतानसँग डर मान्नु छैन मलाई, तर उसको विरुद्धमा खडा हुन चाहिँ खाँचो छ मलाई है, अनि एकदम जागा हुनु पनि आवश्यक छ मलाई। यदि हामी चाहिँ विजयको अनुभव गर्ने हो भने यो जीवनमा, त्यसैले त भनेको छ सचेत रहो, जाग रहो, तिमीहरूको विरोधी अथवा शत्रु शैतान गर्जनी सिंह चाहिँ चारैतिर घुमिहिँड्छ कसलाई निलो मानेर। त्यसैले उसँग डराउनु चाहिँ छैन, तर म एकदम जाग रहनु र उसको विरुद्धमा खडा हुन चाहिँ मलाई आवश्यक छ। तेस्रो कुरा, हामीलाई हात हतियारको प्रबन्ध त गरिएको छ यो आत्मिक लडाईँको लागि, आत्मिक हतियारहरू, कुनै शारीरिक हतियार होइन हाम्रो, आत्मिक नै हुन्, यो प्रबन्ध त छ, तर के भने हामीले त्यसलाई, त्यो हतियारलाई चाहिँ पहिरनुपर्छ र त्यसलाई प्रयोग पनि गर्नुपर्छ, अनि त्यो प्रयोग गर्न चाहिँ हामीले सिक्नै पर्छ। नसिकिकन कसले एउटा हतियार चलाउन जाने होला, सिक्दै नसिकन है, कति तालिम दिनुपर्छ सिपाहीहरूलाई है। अनि विश्वासीहरूले लाई पनि हतियार त छ, तर भएर मात्र पनि पुग्दैन, उसले त्यसलाई धारण गर्नुपर्छ, उसले त्यसलाई प्रयोग गर्न सिक्नु खाँचो छ। त्यसैले हाम्रो यो अध्ययन चाहिँ यस विषयमा है। अब हामी अगाडि बढौँ अनि जति सक्छौँ त्यति गर्दैछ है। पहिलो हाम्रो हतियारहरू हेर्दैछ एफजी छ को 14 पदमा अब सुरु हुन्छ, यस कारण खडा हो सिपाहीहरूलाई भन्दैनन्छ, हामी ख्रिस्टका जनहरूलाई तिमीहरूका कम्मर सत्यताले कस, यहाँबाट सुरु हुन्छ हाम्रो हतियार, तिमीहरूका कम्मर केले कस, सत्यताले। अब तिमीहरूका कम्मर भनेछ, अब युद्धमा कम्मर चाहिँ सुरक्षित राख्नुपर्छ, किनकि मेरो कम्मरमै मलाई घाइते बनायो भने अब म अरू लडाइँ गर्न सक्दैन, म त लडिहालेँ। नम्बर एक। नम्बर दुई, अब यो सुरक्षा कहाँबाट मिल्छ त? सुरक्षा दिने कुरा चाहिँ सत्यता हो भनेछ, तिमीहरूको कम्मर सत्यताले कस, सुरक्षा दिने कुरा चाहिँ सत्यता हो। सत्यता भन्नाले के हो? सत्यता भन्नाले चाहिँ पहिलो चाहिँ सच्चाई भनेको, इमानदारीलाई जनाउँछ यसले। परमेश्वर कस्तो परमेश्वर हुनुहुन्छ? सत्यको परमेश्वर हुनुहुन्छ, र उहाँका छोराछोरीहरू कस्तो हुनुपर्छ? उनीहरू पनि सत्यवादी हुनुपर्छ, भनेको सत्य बोल्ने हुनुपर्छ, साँचो बोल्ने। एकचोटि हेर्नुहोस् त, झुट बोल्नेहरूको बारेमा चाहिँ तितस एकमा लेखेको छ, तितस एक अध्याय, तितस एक अध्यायको 12 र 13 पदमा एउटा ठाउँको मान्छेहरूको कुरा गरेछ, उनीहरूलाई क्रेटीहरू भनेछ, जसरी नेपालका मान्छेहरूलाई नेपाली भनिन्छ, क्रेटको टापुमा बस्नेहरूलाई क्रेटीहरू। अनि कस्ता थिए, कस्ता थियो उनीहरूलाई, उनीहरूको बयान यहाँ तितस एकको 12 पदमा लेखेको छ, तिनीहरू मध्येका एकजनाले अर्थात् तिनीहरूका आफ्नै भविष्यवक्ताले भनेका छन्, क्रेटीहरू सधैँ झूट बोल्ने दुष्ट पशु अल्छे घिचुवा हुन्छन्। यो गवाही सत्य हो, यसकारण तिनीहरूलाई कडाकडीसँग हकार र तिनीहरू विश्वासमा पक्का हुन्। हेर्नुहोस् त, क्रेटीहरूले त कस्तो नाम पाए रहेछन्, सधैँ झुट बोल्नेहरू भनेर, उनीहरू यसमा त कुख्यात रहेछन्। तर परमेश्वरको सन्तान कहिले त्यसरी चिनिनुहुन्न, ऊ चाहिँ एउटा फटा हो, ऊ चढ जान्छ, त्यो कहिले पनि सुनिनुहुँदैन, किनभने हाम्रो परमेश्वर सत्यका परमेश्वर हुनुहुन्छ, अनि हाम्रो कम्मर कस्नुपर्ने केले रे? सत्यताले। यो नै हाम्रो सुरक्षा हो। झुटो बोली त कहाँबाट आउँछ? झुटो बोली त शैतानबाट आउँछ। पहिलो नम्बरमा यूहन्ना 8 पल्टाउनुहोस् त, 44 पद, यूहन्ना 8 अध्याय 44 पदमा लेखिएको छ, यहाँ विश्वास नगर्ने ख्रीष्ट येशूलाई विरोध गर्ने मान्छेहरूलाई प्रभु येशू स्वयंले नै सिधै यसरी भन्नुभयो, यूहन्ना 8:44, तिमीहरू आफ्ना बाबु शैतानबाटका हो, तिमीहरू त परमेश्वरको सन्तान होइन, तिमीहरूको बुवा त शैतान हो भनेर भन्नुभयो प्रभु येशूले, अनि आफ्नै बाबुका कु इच्छाहरू पूरा गर्न चाहन्छ, त्यो भनेको शैतान सुरुदेखि नै हत्यारा थियो अनि सत्यमा रहेन, किनकि त्यसमा सत्य छँदै छैन। जब त्यसले शैतानले झुट बोल्दछ तब त्यो आफ्नै तर्फबाट बोल्दछ, किनकि त्यो झुट हो र झुटको बाबु हो। पहिलो त यो झुटो बोली जुन मान्छेहरू बोल्छन् त्यो चाहिँ शैतानबाटको, तर नम्बर दुई, झुटो बोली चाहिँ मान्छेकै पापी स्वभावबाटको पनि हो। FC 4:22-25 हामीले अघि पढेको सुनाएको थियो, त्यहाँ पढ FC 4:22-25 झुटो बोली कहाँबाट आउँछ? हाम्रै पापी मनबाट आउँछ। FC 4:22 लेख्छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो धोकापूर्ण झुटा लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाओ, अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। 25 पद, यसकारण झूठलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल। साथै यो झूठ बोल्ने काम चाहिँ अन्धकारबाट हो, अन्धकारबाट। यीशु त संसारको ज्योति हुनुहुन्छ, उहाँको पछि हिँड्नेहरू अन्धकारमा हिँड्दैन। यो झूठ बोली चाहिँ कहाँबाट पनि हो, यो संसारबाट हो। तपाईँ कहाँको हुनुहुन्छ, परमेश्वरको हुनुहुन्छ कि संसारको हुनुहुन्छ? संसारबाट हो झुटो बोली। यसलाई हामी विश्वासीहरूले फाल्नुपर्छ र नयाँ मान्छे भनेको प्रभु यीशु ख्रीष्टलाई नै पहिरनुपर्छ दिन प्रतिदिन। अब प्रश्न एउटा, किन झुट बोल्छ मान्छेहरू? यदि हामी झुट बोल्यौँ भने किन बोल्यौँ? विभिन्न कारणहरूले बोल्छ मान्छेले झुट। एक त मानिसहरू कतिपटक डरले झुट बोल्छन्। उत्पत्ति 12 अध्यायमा अब्राहमको उदाहरणलाई एकचोटि हेरौँ, याद छ तपाईँलाई? अब्राहमको एउटा श्रीमती थियो, उसको नाम थियो सराई। उनीहरू चाहिँ आफू बसिरहेको ठाउँबाट एक दिन मिश्र देशमा गए, किनभने अनिकाल परेको थियो। अनि मिश्र देशमा जान थाले, अनि मिश्र देश पुग्ने बेलामा अब्राहमले फर्केर आफ्नो पत्नी सराईलाई भन्छ, सराई तिमी त हेर्नमा एकदम सुन्दरी छौ, अब यहाँका मान्छेहरूले देख्छन् तिमीलाई, अनि मेरो श्रीमती भनेर उनीहरूले देखेपछि त होइन तिमीलाई लानलाई त मलाई मार्छन्, त्यसैले तिमीले चाहिँ तिमी मेरो बहिनी हो भन्दे ल, अनि मलाई चाहिँ उनीहरूले केही पनि नगरोस् डरले के होइन। यहाँ उत्पत्ति 12 10 पढाउँदा, अनि त्यस देशमा अनिकाल पर्यो, उत्पत्ति 12:10, अनिकाल तीव्र भएको हुनाले अब्राहम मिश्र देशमा प्रवास गर्नलाई गए। तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी स्वास्नी सराईले भने, हेर तिमी हेर्नमा सुन्दरी छेउ भन्ने मलाई थाहा छ, जब मिश्रीहरूले तिमीलाई देख्छन् यो त त्यसकी स्वास्नी रहेछ भन्नेछन्, र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्, म तिनकी बहिनी हुँ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ र तिम्रै कारण मेरो ज्यान जोगिनेछ। अब्राहमले त्यसो गर्नु हुँदैन थियो, त्यसको नतिजा पछि देख्छ त्यहाँ। उसको साक्षी नै उसले बिगार्यो, उसलाई प्रभुले सिकाउनु थियो। पत्रुसले पनि तीनचोटि त झुट बोलेको हो, प्रभु यीशुलाई समातेर लग्यो राति नै, क्रुसमा टाँग्नका लागि उनीहरू तम्सिरहेका थिए। पत्रुस पनि के हुन्छ अब प्रभुलाई भनेर पछि पछि पछ्याउँदै आइरहेको थियो, अनि पछि हेरिरहेको थियो। त्यहाँ मान्छेहरू आएर एकजनाले भन्यो, तिमी पनि उसँगै थियो भनेर पत्रुसलाई भन्न, पत्रुसले भन्छ, होइन होइन म कहाँ हो र, म उसलाई चिन्दिनँ, म यीशुलाई चिन्दिनँ भन्छ। 3.5 वर्षमा प्रभुको चेला भएर हिँडेकोले के भन्छ, प्रभुलाई यीशुलाई म चिन्दिनँ। त्यसपछि फेरि अर्को आएर भन्छ, होइन तिमी पनि उनीहरू मध्येकै हो, त्यही समूहको हो तिमीहरू। उसले भन्छ, म हो त्यो होइन, झन् कडासाथ भन्न थाल्छ। तेस्रोचोटि पनि उसलाई भन्छ, होइन ऊसँगै थियो तिमी, तिम्रो बोलीले नै थाहा हुन्छ तिमी गालिलबाट खाउ। अब उसले त शपथ खाएर भन न कसम खाएर भन्न थाल्छ, हुँदै होइन। तर कसम खाएर झुटो कहिले पनि सत्य हुँदैन, अनि प्रायः जसो कसम किन खान्छ भने मान्छेले झुट लुकाउनुलाई, हामीलाई त कसम नखाऊ भनेछ, जे बोल्छौ होमा हो होइनमा होइन। विश्वासीहरू सत्यवादी हुनुपर्छ। अनि मान्छेहरू चाहिँ त्यसैले डरले, एउटा कारण चाहिँ डरले पनि झुट बोल्छ। यहाँ देख्छ दुईटा उदाहरण, बाइबलले के बताउँछ भने मान्छेको डरले पासोमा पार्छ भनेछ। हितोपदेश 29:25 यो लेखेको छ, पल्टाउनुहोस् त यो कुरा बुझ्नुहोस् त एकचोटि। हितोपदेश 29:25 परमेश्वरले भन्नुभएको छ, मान्छेको डरले पासोमा पार्छ, तर जसले आफ्नो भरोसा परमप्रभुमाथि राख्छ ऊ सुरक्षित रहनेछ। तर मान्छेको डरले केमा पार्छ, पासोमा पार्छ। कैयौं व्यक्ति तपाईँले पनि भेट्नु भएको, मैले पनि भेटेछु, उनीहरू भन्छन् एकदम राम्रो लाग्छ हामीलाई यो तपाईँहरूले विश्वास गरेको बाइबलको कुरा, हामीलाई राम्रो लाग्छ, तर कुरा बुझ्दै जाँदा त तर मेरो फलानाले चाहिँ यस्तो गर्ला, हाम्रो मेरो समाजमा ले मलाई यस्तो गर्ला भनेर उनीहरू मान्छेको डरले चाहिँ उनीहरू पासमा परेका छन्। उनीहरू सुन्न पनि आउनु डराउँछ, यहाँभित्र यो ढोकाबाट छिर्न पनि डराउँछन् उनीहरू, किनभने हो गाउँलेहरूले के भन्ला मलाई है, मेरो फलानाले के भन्ला है, उनीहरू मान्छेको डरमा बाँच्छ। त्यो पास हो उसको लागि, ऊ स्वतन्त्र छैन। त्यसैले डरले झुट पनि बोल्छन् मान्छेहरू। तर अर्को कारण पनि छ, मान्छेले किन झुट बोल्छ? हितोपदेश या 26 अध्यायमा हेर्नुहोस् त, मानिसहरू कति पटक घृणाले झुट बोल्छन्। हितोपदेश 26:28 पदमा यहाँ लेखेको छ, हितोपदेश 26:28 झुट बोल्ने जिब्रोले जसलाई घायल पारेको छ तिनीहरूलाई घृणा गर्छ, अनि चिप्लो घस्ने मुखले विनाशकारी काम गर्छ। त्यसैले घृणाले पनि झुट बोल्छ मान्छे। मान्छेहरू अरूलाई चोट पुर्याउनलाई उनीहरूको बारेमा झुट बोल्छन्। शैतानले हवासित झुट्टा कुराहरू गर्नुको कारण यही थियो। कतिले झुट्टा हल्ला पनि फैलाउँछन्, फैलाउँदैन, झुट्टा कुरा फैलाउँछन्। अनि किन त्यो फैलाउँछन् विचार गर्नुहोस्? किनभने उनीहरूले घृणा गर्छ त्यो व्यक्तिलाई, अनि उसको बारे उसलाई चोट पुर्याउनलाई चाहिँ झुटो कुरा फैलाउँछन्। अविश्वासीहरूले प्रभु येशूको नाम र कामलाई चाहिँ आघात पुर्याउनलाई चाहिँ ख्रिस्टियनहरूको विरोधमा, विश्वासीहरूको विरोधमा चाहिँ झुट्टा कुराहरू फैलाउँछ। है, हामीलाई थाहा छ कहीँ झुट्टा कुराहरू फैलाउँछ है, जस्तै कि यतिसम्म पनि भन्छन् है, हाम्रो यहाँ के अरे यतैतिर पनि छ अरे है त्यस्तो कुरा। त्यो के भने, यो ख्रिस्टियनहरू भनेको त गाईको रगतमा नाङ्गे बप्तिस्मा लिनुपर्छ भनेर पनि उनीहरूले झुटो कुरा फैलाउँछ। सुन्नुभएको छ त्यस्तो? आज सुन्नुभयो क्या? त्यो झुटो कुरा, अस्ति भर्खर बप्तिस्मा कार्यक्रम भएको थियो हाम्रो होइन। यो किन गर्छन् भने प्रभु येशूको नाम र कामलाई आघात पुर्याउनलाई, घृणाको कारण हो, घृणा गरेकोले। उनीहरूलाई झुट बोल्ने केही पनि छैन। मानिसहरू किन झुट बोल्छन्? अर्को कारण, लोभले पनि झुट बोल्छन् मान्छेहरू। हेर्नुहोस् त हितोपदेश 20 अध्यायमा लोभले पनि, सायद यस्तो त तपाईँलाई पनि भएन, कुनै चिज किन्नु पर्यो बेच्नु पर्यो है, मान्छेहरू झुट बोल्न थाल्छन् है, किन्नेले पनि झुट बोल्न थाल्छ, बेच्नेले पनि झुट बोल्न थाल्छ। हेर्नुहोस् त हितोपदेश 20:14 के लेखेको छ, 20:14 किन्नेले भन्छ अरे राम्रो छैन, राम्रो छैन, यो काम छैन भन्छ, त्यो घटाउन खोजिरहेछ कसले, राम्रो छैन, राम्रो छैन यो। तर अनि सकेसम्म उसले घटाएछ, अनि त्यसपछि ऊ आफ्नो बाटो लागेपछि त्यसले भाको पुग्न थाल्छ, यस्तो राम्रो चिज चाहिँ मैले यस्तो सस्तोमा किने भनेर, अहिले चाहिँ राम्रो रे, फेरि अघि मात्र नराम्रो रे। 21:6 हेर्नुहोस् त, 21:6 झुट बोल्ने जिब्रोद्वारा कमाइएको सम्पत्ति है, त्यो पैसा आर्जन गर्नलाई चाहिँ उनीहरूले झुट बोलेका थिए भनेर, लोभको कारण झुट बोल्छ, झुट बोल्ने जिब्रोद्वारा कमाएको सम्पत्ति भनेर पनि यहाँ बयान गर्छ। साथै मान्छेहरू पदको लागि अथवा कुनै कुर्सी पाउनलाई मान्छेहरू झुट बोल्छन्, अनि प्राय राजनीति यस्तै हुन्छ। राजनीति तपाईँ यसो पत्रिका पढ्नु भने भरपूर छ त्यसले, पढौँ पढ्दैन म त। मानिसहरू अरू के कारणले झुट बोल्छ भने स्वार्थको कारण पनि झुट बोल्छ र घमण्डको कारण पनि झुट बोल्छ। अनि आफैले गर्दा कतिचोटि आफूलाई चाहिँ असुविधाजनक अवस्थामा पुर्याउँछ, अनि सत्य बोल्नु नै आफूलाई अप्ठ्यारो पार्ने काम पनि गरिरहन्छ मान्छेले। जस्तै कि प्रेरित 5 हनानिया र सफिरा भन्ने एउटा श्रीमान श्रीमती थियो, मण्डलीकै सदस्यहरू यरुसलममा, उनीहरूले यसै कारण झुट बोलेका थिए है। एकचोटि पल्टाउनुहोस् मसँग प्रेरित 5:1 त्यही पाँच अध्यायमा यो श्रीमान श्रीमतीले चाहिँ मण्डलीलाई सहयोग गर्नलाई केही जग्गा बेचेर उनीहरूले पैसा दिए थिए, तर उनीहरूले चाहिँ आफूले आफू भएको भन्दा पनि बढी आत्मिक आफूलाई देखाउन खोज्यो क्या, त्यही समस्या थियो है। अनि तीन पदमा यहाँ पतुसले भन्नु पर्यो, तर पतुसले भने हे हानानिया, पवित्र आत्मासँग झुट बोल्न र जमिनको दामबाट केही हिस्सा आफ्नो लागि निकाल्नलाई शैतानले किन तिम्रो हृदय भरिदियो? अनि आफ्नो स्वार्थ लुकाउने प्रयासमा चाहिँ उनीहरूले झुट बोले, यतिमै बेचेको हो भन्दै हो भने, तर त्यो थिएन। अनि अर्को कुरा, अब त्यसैले विभिन्न कारण मान्छेले झुट बोल्छ, तर छ नि जब एउटा विश्वासीले झुट बोल्छ त्यो झुटो बोलीले उसको आत्मिक कवच भनेको उसलाई ढाक्ने सुरक्षालाई नै उसले नष्ट पार्छ, र शैतानलाई चाहिँ उसको जीवनभित्र छिरेर काम गर्नलाई खुल्ला ढोका दिन्छ उसको, किनभने सत्यताले आफ्नो कम्मर कस भने छ। तब जब झुट बोल्छ उसलाई आक्रमण गर्न सजिलो हुन्छ शैतानलाई, किनभने उसको खेल खेल्न थाले हामीले, किनभने त्यसमा एकदम सिपालु छ। एफसी छको चौधमा चाहिँ अर्को छ, एउटा हतियार हेरौँ है, सातवटा छ नि, एउटाबाट सुरु गर्दैछौँ, हेरौँ। एफसी छको चौधमा फेरि पठाउँ, पहिलो चाहिँ सत्यताले कम्मर कस्ने, सत्यताले कसिएको कम्मर चाहिँ हतियार हो राम्रो, सच्चाइ इमान्दारी, झुटो बोल्यो है यसकारण झुटलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल, त्यसरी भनेछ। अब दोस्रो हतियार चाहिँ के हो, एफसी छको चौधमा लेखेको छ, यसकारण खडा हो तिमीहरूका कम्मर सत्यताले कस, नम्बर एक। नम्बर दुई चाहिँ, र धार्मिकताको कवच धारण गर, यो चाहिँ नम्बर दुई हो, धार्मिकताको कवच। अब कवच भनेको चाहिँ लडाकुहरूले लडाईँमा शस्त्र अथवा हतियारको प्रहारबाट बच्नका लागि शरीरमा लगाउने एउटा धातुको भोटो हो। तपाईँ सङ्ग्रहालयहरूमा जानुभयो भने पहिला पहिला फलामको लुगा त्यस्तो देखिन्छ, जङ्गी पोसाक हो यो है। अनि यो कवचले चाहिँ यो हाम्रो मुटुलाई नै ढाक्छ, सबभन्दा महत्त्वपूर्ण अङ्गलाई ढाक्छ, र यो सिपाहीको हतियार हात हतियारको ज्यादै महत्त्वपूर्ण भाग हो कवच। अब सुरक्षा दिने कुरा के हो त भने धार्मिकताको कवच भनेछ, यसबाट के बुझ्छौ, धार्मिकताको चाल चलन नै हाम्रो सुरक्षा रहेछ, धार्मिकताको व्यवहार चाहिँ हाम्रो सुरक्षा हो। अनि यसलाई चाहिँ हामीले होइन यो बयान गरेछ, एफसी चार अध्याय, पाँच अध्याय अनि छ अध्याय, यहाँ पुरै बयान गरेछ। अनि एकचोटि याद गराउँ है, हाम्रो युवा भाइ बहिनीहरू कतिको कण्ठ गर्दै हुनुहुन्छ है, चाँडै नै कार्तिक एघार आउँछ है, अहिलेसम्म त तपाईँले कम्तीमा पन्ध्रवटा पद त कण्ठ गरिसकेका हुनुपर्छ है, अथवा कम्तीमा दसवटा। एफसी चारको सत्रदेखि तपाईँ चाहिँ हरेक दिन दुईवटा तिनवटा पद कण्ठ गर्न सक्नुहुन्छ तपाईँ, तपाईँ आफैलाई नै होइन, तपाईँ एकछिन समय दिने हो अनि फेरि अनि दिनभरि सम्झिँदै गर्ने, साँझ बेलुका बिहान होइन गर्दै जाने, कण्ठ हाम्रो हाजिरी ज प्रतियोगिता छ है, सुनाउँदै गर्दै हुन्छ है ल। त्यसैले एफसी चार पाँच छमा चाहिँ यो बयान गरेछ, यो धार्मिकताको जीवनमा हिँड्नलाई हामीलाई दिएको अर्थीहरू, जस्तो कि एफसी चारको छब्बिसमा के भनेछ, रिसाऊ तर पाप नगर है, भनेको हामी पापदेखि चाहिँ रिसाउने हो है, जब हामीले गल्ती गर्छौँ हामी आफैदेखि चाहिँ रिसाउनु पर्छ बरु आफैदेखि है, तर हामीले चाहिँ पाप पूर्ण रिस चाहिँ गर्नु हुँदैन, घाम अस्ताउनुभन्दा पहिले तिमीहरूको रिस मरोस्, यो चाहिँ धार्मिकताको चाल चलन हो। अर्को अठाइस पदमा भनेछ, जसले चोर्दथ्यो अबदेखि उसो त्यसले नचोरोस्। अनि अर्को त्यही पदमा बरु काम गर्ने असल काम र अरूहरूलाई सहायता गर्नलाई पनि बरु आफूसँग केही भएकोबाट दिने भनेको छ. यो चाहिँ 28 पढ्ने हो. त्यसले मेहनत गरोस् आफ्ना हातहरूले असल काम गर्दै र जसलाई खाँचो छ त्यसलाई दिनलाई त्यससँग केही होस्. धार्मिकताको चालचलनलाई बयान गरेको छ शुद्ध बोली भनेको छ. प्रेरित 4:29-31 कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्. भनेपछि यो त ज्यादै उच्च मापदण्ड हो. एउटै पनि भनेको छ, कुनै भने त्यही होइन, कुनै ननिस्कोस् भनेको 5 चाहिँ निस्के हुन्छ तर 100 चाहिँ ननिस्कोस् है भनेर त होइन नि, एउटै पनि ननिस्कोस् भने. कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस् तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस् र त्यसले शून्यहरूलाई अनुग्रह प्रदान गरोस् इत्यादि. अनि अरूप्रति दयालु हुनु, क्षमा गर्नु, यो पनि धार्मिकताको चाल छ. क्षमा गर्नु, दयालु हुनु, अनि व्यभिचार अशुद्धतालाई फाल्नु भनेको छ 5:3 तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्. अनि अन्धकारका निष्फल कामहरूसँग कुनै संगति नगर्नु रे, फेरि संगति नगर्नु भनेको छ अन्धकारका पापपूर्ण कामहरूसँग. अनि अर्को 5:16 समयलाई चाहिँ एकदम सदुपयोग गर्नु भनेको छ. है कस्तो छ तपाईँको बानी, एक घन्टा त्यत्तिकै हराउँछ कहिले काहीँ बिलाएर जान्छ बाप जस्तै, तपाईँले त्यो एक घन्टा त एकदम स्वर्गको लागि अनन्तको लागि त्यसलाई तपाईँले आफ्नो बनाउनु पर्ने. जुन समय खेर जान नदियो भने चाहिँ नि त्यसको अक्षरश अनुवाद गर्यो भने चाहिँ यस्तो सुनिन्छ, समयलाई किन भनेछ, किन भनेको थियो. जस्तै कुनै चिज तपाईँले किन्नु भने त्यो चाहिँ आफ्नो बनाउनलाई हो, अनि त्यस्तै समयलाई चाहिँ तपाईँको आफ्नै बनाउनुहोस् रे, त्यसलाई सदुपयोग गरेर प्रभुको निम्ति प्रयोग गरेर. त्यो गरेन भने तपाईँको आफ्नो त्यो खेर गयो, त्यो गयो तपाईँको हातबाट फुत्क्यो, कहिले फर्केर आउने. अनि त्यो धार्मिकता काम हो. अर्को चाहिँ यदि तपाईँ एउटा श्रीमती हुनुहुन्छ भने एउटा अधीनतामा बस्ने श्रीमती हुनुहोस्. यदि तपाईँ एउटा श्रीमान हुनुहुन्छ भने प्रेमिलो श्रीमान हुनुहोस्. यो 5 यो सब छ. तपाईँ छोरा अथवा छोरी हुनुहुन्छ त्यसमा एउटा आज्ञाकारी छोरा हुनुहोस्, आज्ञाकारी छोरी हुनुहोस्. अनि तपाईँ बुवा हुनुहुन्छ भने चाहिँ एकदम परिश्रम साथ आफ्नो परिवारको लागि पर्ने कृपालु र बुद्धिमान बुवा हुनुहोस्. तपाईँ कहीँ कर्मचारी हुनुहुन्छ, कसैको लागि काम गर्नुहुन्छ भने मेहनती कामदार हुनुहोस्. तपाईँ यदि कसैलाई काममा लगाउने एउटा मालिक जस्तो हुनुहुन्छ भने तपाईँ एकदम न्यायचित ज्यालाहरू दिनुहोस् काम गर्नेहरूलाई, धम्की नदिनुहोस् इत्यादि. यो सब यो धार्मिकताको चलचल. त्यसैले यो हाम्रो कवच हो रे, यो त हाम्रो सुरक्षा हो. सत्यताले के गर कम्मर कस, अनि हाम्रो छातीको लागि चाहिँ के को कवच भनेछ, धार्मिकताको कवच. दुईटा हेर, सत्यता धार्मिकता. अब नम्बर 3 Ephesians 6:15 अब हेर्नुहोस् मसँगै Ephesians 6:15 अब खुट्टाहरूको कुरा गरेको छ, हाम्रो पाउहरू. अनि पाउहरूमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ. अनि पाउहरूमा यो मेलमिलाप भन्ने शब्द चाहिँ शान्ति भन्ने शब्द हो है, त्यही शब्द हो, त्यसैले म त्यसरी नै पढ्नेछु है. अनि पाउहरूमा शान्तिको सुसमाचारको तयारीका जुत्ता लगाओ. के भनेको यो, हाम्रो खुट्टाहरूले अगाडि बढ्नु छ होइन त, सिपाही चाहिँ उसको दुईटा खुट्टा के कसलाई दिएको, अगाडि बढ्नलाई. अनि त्यो सिपाही चाहिँ शत्रु इलाकाभित्र छिर्नुपर्छ. आत्मिक युद्ध भनेको त्यस्तै हो, हाम्रो आत्मिक युद्ध पनि त्यस्तै हो. हामी चाहिँ शत्रुको इलाकामै छौँ है, परमेश्वरले हामीलाई यहीँ राख्नु भएको छ. अनि यो शत्रुको इलाकाभित्र छिर्दै अघि बढ्दै जानुपर्छ. हामी चाहिँ कहीँ लुकेर बस्ने होइन, होइन खालि होइन आफूलाई रक्षा गरेर बस्ने मात्र होइन, हामी त खुट्टा पनि छ हाम्रो है, हामी चाहिँ अगाडि बढ्नुपर्छ. अनि कसरी छिर्ने हो त, यहीँ बताएको छ सुसमाचार को जुत्ता भनेछ. भनेपछि शैतानको इलाकाबाट भित्र छिर्ने तरिका चाहिँ सुसमाचार सुनाएर. सुसमाचार नसुनेको व्यक्ति नसुनेको ठाउँ, जब विश्वासी गएर त्यो बताउँछ ऊ चाहिँ शत्रुको इलाकामा चाहिँ ऊ नै हमला गर्न लागिरहेछ विश्वासीलाई, सुसमाचारको घोषणा गरेर नै त्यो गरिन्छ। अनि सुसमाचार चाहिँ यो ठुलो ज्योति हो जसले चाहिँ अन्धकारलाई पनि धकेल्छ, आत्मिक अन्धकारलाई धकेल्न सक्छ। अनि तपाईँसँग छ त्यो सुसमाचार, के गर्दै हुनुहुन्छ? यीशुले दिनुभएको आज्ञा त यही नै हो है, सारा संसारमा जाऊ र हरेक प्राणीलाई, हरेक भने चाहिँ त्यहाँ हरेक प्राणीलाई सुसमाचार प्रचार गर। अनि यो आज्ञा छ नि नयाँ नियममा कम्तीमा पाँचचोटि दिएको छ, त्यहाँ हेर्न अहिले समय लिँदैन तर त्यो दोहोऱ्याएको छ एकपछि अर्को। तराको कुरा यो ठाउँ यो पदमा के लेखेको छ? अनि पाहरमा शान्तिको सुसमाचारको तयारीका जुत्ता लगाऊ रे, तयारी। यसको मतलब सुसमाचार प्रचार गर्न सक्नलाई के चाहिन्छ? तयारी चाहिन्छ। विभिन्न खालका व्यक्तिहरूलाई विभिन्न विभिन्न तरिकाले नै सुसमाचार कसरी प्रचार गर्ने भनेर विश्वासीले त सिक्नुपर्छ। अनि तपाईँले गर्न थाल्यो भने मात्रै सिक्नुहुन्छ है, तपाईँले सधैँ चुप लाएर बस्नु भने त कहिले पनि सिक्नुहुन्न। ए मलाई त आउँदैन फलानालाई, होइन तपाईँले बोल्न थाल्नुहोस् अनि ओहो कसरी गर्ने रहेछ अनि तपाईँ सोच्न थाल्नुहुन्छ अनि तपाईँले सिक्नु पनि थाल्नुहुन्छ। फरक फरक खालका व्यक्तिहरू भेटिन्छ, कोही कस्तो कोही कस्तो होइन। अनि अर्को चाहिँ उनीहरूले अनेकौँ प्रश्नहरू उठाउँछन्, तर्कहरू उठाउँछन्, उठाउँदैन है। तपाईँ जस जसले सुनाउनुहुन्छ तपाईँहरूलाई थाहा छ ती प्रश्नहरू कस्तो कस्तो ल्याउँछ। अनि ती प्रश्नहरूको पनि सामना गर्न तपाईँले चाहिँ सिक्नुपर्छ, सुसमाचारको तयारीको जुत्ता हो है। त्यसैले हामीलाई यो पद पढ्दाखेरि त के याद हुन्छ भने हामी मण्डली भनेको खास के हो भने आत्मिक युद्धको लागि सिपाहीहरू तयार पार्ने तालिम केन्द्र हो यो मण्डली भनेको। त्यसरी हेरिनुपर्छ मण्डली, त्यसरी तपाईँले हेर्नुभयो भने चाहिन्छ नि ओहो म तालिममा त छुट्नु हुँदैन, मैले त त्यो तालिम अब तपाईँ विभिन्न तालिम लिनुभएको छ नि है, कसैले सिलाउने तालिम लिनुभएको छ, कसैले के अरे विभिन्न कृषि तालिम लिनुभयो होला होइन, स्कुलमा विभिन्न खालको सेक्रेटरी तालिम अनेक तालिम लिनुभयो होला, टाइपिङ कम्प्युटर तालिम। अन्त तालिम सिक्न जाँदैछ नि तपाईँ चाहिँ आज गयो अनि भोलि चाहिँ आज त नजाने, भोलि चाहिँ गएन, पर्सि चाहिँ आज झ्याउ जाउँ के अरे आज त पानी पनि परेको छैन काम पनि छैन जाउँला। अब त्यसरी गर्नुहुन्छ तपाईँले तालिम, कतिको राम्रो तालिम हुन्छ होला तपाईँको त्यो कम्प्युटर तालिम, राम्रो हुँदैन। अनि झन् यो परमेश्वरको कामको लागि चाहिँ हामी चाहिँ तालिम प्राप्त सिपाहीहरू हामी हुने हो भने चाहिँ हामीले गम्भीरता साथ गर्नुपर्छ। कस्तो छ तपाईँको? अनि अर्को छ नि अब यसबाट हामी भन्न सक्छौँ जो जो विश्वासीहरू है प्रभुलाई चिनेछन् है एकदम राम्रो चिनेछन् त्यसमा शङ्का छैन, तर उनीहरू सुसमाचार फैलाउनलाई चाहिँ व्यस्त छैनन् भने उनीहरू शैतानबाट पनि सुरक्षित छैनन्। किन त हतियार भनेछ, उनीहरू अनाज्ञाकारी भइरहेछन् अनि त्यसैले उनीहरूलाई चाहिँ खतरा पनि छ। अब नम्बर चारमा छ ला एफसी छको सत्रमा तिनवटा हेऱ्यो भएछ, सत्यताले कम्मर कस्ने, धार्मिकताको कवच, सुसमाचार शान्तिको सुसमाचारको तयारीको जुत्ता लगा, अघि बढ शत्रु इलाकादेखि छिर भन्दैछ। छको सत्रमा चाहिँ यसरी लेखेको छ, माफ गर्नु सोह्र है छको सोह्र, यी कुरा यी सबै बाहेक विश्वासको ढाल उठाओ भनेछ। अर्को हतियार विश्वासको ढाल उठाओ जसद्वारा दुष्टका भनेको शैतानका सबै अग्नि बाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछौ। अब यो हतियारको नाम चाहिँ के अरे भन्नुहोस् त? विश्वासको ढाल के भनेको? यो चाहिँ के को ढाल भनेछ? विश्वासको ढाल। शैतानले छ नि हाम्रो विश्वासमाथि नै उसले आक्रमण गर्छ, हाम्रो विश्वासमाथि केले आक्रमण गर्छ भने उसको अविश्वासको बाणहरू बर्साउँछ उसले। अनि त्यो बाणहरू चाहिँ अग्निमय छन् भनेको छ। यसको मतलब चाहिँ तातिएको छन्, यिनीहरू एकदमै निर्दयी छन्, घातक छन्, कडा छन्, लगातार उसले हिर्काइरहन्छ, अविरल छ। शैतानले विश्वासीको परमेश्वर माथिको विश्वास है, ऊ चाहिँ परमेश्वर माथि विश्वासको त्यही परमेश्वर माथिको विश्वासलाई नै आक्रमण गर्छ। उसले चाहिँ कसरी यो गर्छ भने परमेश्वरको चरित्रमाथि आक्रमण गर्छ। जस्तो उसले हवासित गर्यो, परमेश्वरलाई थाहा छ तिमीहरूले यो खायो भने त परमेश्वर जस्तै हुन्छ भनेर, पो तिमीहरूले नखाऊ भनेको परमेश्वर जाति छैन भनेर चाहिँ उसले आक्रमण गरेको। अनि त्यस्तै विश्वासीलाई पनि उसको विश्वासमाथि कसरी आक्रमण गर्छ भने परमेश्वरले तिमीलाई प्रेम गर्दैन। कहिले आक्रमण आएछ? परमेश्वरले तिमीलाई प्रेम गर्दैन, खास खुस खास उसको आउँछ के, उसले कहाँबाट चिनाउँछ चिनाउँछ है छुसुक्क। उसले भन्छ परमेश्वरले तँलाई त्याग दिन्छ, हेरिराख भन्छ उसले, परमेश्वरले तिमीलाई छोड दिन्छ एक दिन। उसले भन्छ परमेश्वरले तिमीलाई क्षमा पनि दिँदैन। उसले भन्छ कहाँ सुन्छ र तिम्रो प्रार्थना, प्रार्थना गरिबस्छ काम नपाएर, प्रार्थना नगर, प्रार्थना सुन्दै सुन्दैन परमेश्वरले, तिम्रो त सुन्दैन है भन्छ होला। उसले भन्छ परमेश्वर विश्वासयोग्य पनि छैन, भरपर्दो पनि छैन। उसले भन्छ परमेश्वरको प्रतिज्ञाहरू सत्य छैन। उसले भन्छ परमेश्वरलाई खुसी पार्नु, क्रिस्चियन जीवन जिउनु यो त सम्भव पनि छैन, कहाँबाट गर्छस् तैँले यस्तो भन्छ, उसले सक्दैन भन्छ। यस्तो आक्रमण आएछ त तर यो आक्रमण चाहिँ उसले चाहिँ विश्वासीहरूको हृदयभित्र चाहिँ विभिन्न उसलाई थाहा छ तरिकाहरू तरिकाबाट ल्याउँछ। उसले यति सब परमेश्वर त एकदम बढी नै छ कि यो अविवेकी, उसको आज्ञाहरू पनि उचित पनि छैन, औचित्य छैन, एकदम उचित भन्दा पनि बढी छ यस्तो खालको। अनि धेरै विश्वासीले पत्याउँछन् अनि उनीहरूले भनेको सुन्छ ए यो भाइ यो सबै त कहाँ मान्न सकिन्छ र, उनीहरूले पत्याएको हुन् शैतानलाई, उनीहरूले शैतानलाई पत्याएको यो आक्रमण हो। शैतानले यस्तो देखाउन खोज्छ परमेश्वर त कस्तो भने निर्दोलाई एउटा कमजोरलाई तर्साउने खालको हो परमेश्वर भने त्यस्तो भनेर चाहिँ परमेश्वर खालि दुःख मात्रै दिन चाहन्छ। मेरो अनुमान मात्रै हो है, शशिकालाको श्रीमानलाई यही भएको मैले सुन्न साथ नै भने, यो चाहिँ आत्मिक आक्रमण जस्तो छ, हामीले प्रार्थना गर्ने हो उहाँलाई त्यही भनेको मलाई, म बुझ्दिनँ तर यो चाहिँ उहाँले वचन सुन्न थाल्नुभयो अलि अलि है, अब उहाँ न विश्वासी भेटा छ न सँगै छ, हामी त दिन हरेक हप्ता भेटिरहेछौँ, यसरी एक्लै कोटामा छ काम गरिरहेछ होइन, उहाँलाई चाहिँ यो आक्रमण आएको मेरो अनुमान है त्यो चाहिँ। अनि आउँछ पनि है परमेश्वर चाहिँ पछि लाग्यो भने दुःख पाउँछ है तैँले यस्तो खालको आक्रमणहरू। अनि शैतानले चाहिँ यस्ता परमेश्वरकै चरित्रमाथि उहाँको गुणमाथि चाहिँ आक्रमण ल्याएर चाहिँ विश्वासीलाई चाहिँ पत्यार पार्न चाहिँ खोज्छ उसले। अनि एउटा जन बन्यन भन्ने विश्वासी थियो आजभन्दा 400 वर्ष अगाडि बेलायतमा, प्रख्यात छ उसको नाम है, उसले चाहिँ एउटा किताब लेखेको छ जसलाई नेपालीमा अनुवाद गरिएको छ यात्रीको प्रगति, अनि उसले आफ्नै जीवन कहानी लेखाएको थियो एउटा कथाको रूपमा, ऊ चाहिँ एउटा यात्रीको प्रगति भनेको अगाडि बढ्ने क्रममा। अनि त्यहाँ चाहिँ उसले आफ्नो नयाँ विश्वासी हुँदा शैतानको त्यो अविश्वासका बाणहरूसित उसको भयानक लडाईँ कस्तो भएको थियो उसले बयान गरेको छ, एकदम रोचक छ है, हामीले बुझ्न सक्छौँ विश्वासीले त्यो, अविश्वासीले बुझ्दैन त्यो किताब है, त्यसैले कुनै बेला पायो भने पढ्नुहोस् है। अर्को त शैतानले परमेश्वरको वचनमाथि पनि आक्रमण गर्छ जस्तो हवासित अदनको बगैँचामा गरेको थियो, परमेश्वरले त्यस्तो भन्या छ र भनेर है। शैतानले उसको यो अग्निबाणको कुरा गर्दैछ है, विभिन्न खालको अग्निबाणहरू है, अविश्वासको अग्निबाण, वचनमाथि अग्निबाण होइन, परीक्षाको अग्निबाणहरू, ले आक्रमण गर्छ. जस्तो कि पहिलो इतिहास 21 अध्यायमा दाऊद पुरानो नियमको एउटा विश्वासीको जीवनमा उसले गरेको आक्रमण यहाँ पढ्नेछ. पहिलो इतिहास 21 अध्याय दाऊद राजा थियो, असल राजा. उसले राम्ररी शासन गर्दै थियो. तर एक दिन उसको मनमा चाहिँ एउटा यस्तो विचार उसले लियो, परमेश्वरले त्यस्तो गर त भन्नुभएको थिएन तर उसलाई गर्न मन लाग्यो. के गर्न मन लाग्यो थाहा छ? उसको राष्ट्रभरि उसको सिपाहीहरू कतिवटा रहेछ? कति छ? 1,00,000, 2,00,000? म कति बलियो छु? उसले यो सोचाइ सोच्यो. अब परमेश्वरले नै ल गर्न त गन्ती गर, जस्तै गन्तीको पुस्तकमा त गन्ती गर्न लागेको थियो नि परमेश्वरले नि. गन्ती गर्नु त कुनै पाप होइन नि. तर दाऊदले जुन आफ्नो लडाकुहरूको गन्ती गरे नि, त्यो चाहिँ शैतानबाटको परीक्षा थियो भने चाहिँ हामीले लाग्यो यो गन्ती गर्नु पनि के पाप हो. सुन्नुहोस् न, पहिलो इतिहास 21:1, शैतान इजरायलको विरुद्ध उठेर दाऊदलाई आफ्नो प्रजा, माफ गर्नुहोस्, प्रजा गन्नलाई सुर्यायो भनेछ. अनि यसबाट के बुझ्छ भने, सायद दाऊद चाहिँ घमण्डले अभिप्रेरित भएको थियो. है, मेरो कति छ या होइन, म कति बलियो छु है भनेर चाहिँ उसको आफूलाई हेर्दै थिएँ. अनि त्यो चाहिँ शैतानको परीक्षा थियो भनेछ. अनि यसको नतिजा तपाईँले यहाँ पढ्नुभयो भने भयङ्कर ठुलो नतिजा छ. अनि अघि नै हामीले हेरिसक्यौँ हननिया र सफिरालाई पवित्र आत्माको विरुद्धमा झुट बोल्नलाई शैतानले नै परीक्षा गरेको थियो. त्यसैले यो परीक्षाको अग्निबाणहरू, परीक्षा पाप प्रति झुकाव गराउने खालको परीक्षा, बुझ्दै हुनुहुन्छ है? ल अब अर्को है, शैतानले चाहिँ हामीलाई प्रहार गर्ने अग्नि बाणहरू चाहिँ शङ्काको बाणहरू पनि उसले हिर्काउँछ. शङ्का रूपी त्यसले के गर्छ भने, त्यसले चाहिँ शङ्का लाञ्छनाहरू, लाञ्छनाहरू भनेको अर्काको बदनामी गर्ने कुराहरू द्वारा होइन, त्यस्तो हामीले सुन्न पुग्छौँ होइन, अनि त्यसद्वारा चाहिँ हामीले अर्काप्रति नराम्रो सोच राखोस् भन्ने चाहन्छ. शैतानले यो यस्तो कामहरू गरिरहेको छ कि हाम्रो आफ्नै हामीलाई नै नयाँ गर्ने नाता गोतालाई पनि शङ्काले दृष्टिकोणले हेर्न थाल्ने, हाम्रो सबैभन्दा नजिक मित्रहरूलाई पनि अब नराम्रो सोच गर्न थाल्ने हाम्रो भित्र हृदयमा, यस्तो भावनाहरू यस्तो ल्याउनलाई चाहिँ शैतान खप्पिस छ. यो शङ्का लाञ्छनाहरू बदनामी यस्तो गर्ने चाहिँ उसको कामै नै हो है. एकदम सतर्क हुनुपर्छ. त्यसले उसको बाणहरू खालखालका छन्, मण्डलीका विश्वासीहरू प्रति पनि शङ्का ल्याउने, अगुवाहरूप्रति शङ्का उत्पन्न गराउन खोज्ने, उसको विभिन्न छ हामीलाई कमजोर थिलाउनलाई. त्यसैले हामीले जहिले पनि यादमा राख्नुपर्छ कि शैतान चाहिँ को हो भने, उसको एउटा नामै छ, एकचोटि हेर्नुहोस् त प्रकाश 12 अध्यायमा शैतानको एउटा उसलाई जनाउने नाम, प्रकाश 12:10 प्रकाश 12:10 यसरी बयान गरेछ, अनि मैले स्वर्गमा यसो भन्दै गरेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरका मुक्ति शक्ति राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि अब ध्यान दिनुहोस् है, यहाँ लेखेको छ, हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ. शैतानलाई के भनेछ? हाम्रा भाइहरूलाई दोष लगाउने पो रहेछ, जसले दिन रात हाम्रा परमेश्वरको सामु उनीहरूलाई दोष लगाउँथ्यो. ऊ यसमा तल्लीन छ है, विश्वासीहरूलाई दोष लगाउँछ. त्यसैले के गर्नुपर्छ? पहिलो कुरा, शङ्कालाई चाहिँ सत्यद्वारा जाँच्नुपर्छ. शङ्कालाई सत्यद्वारा जाँच्नु नै विजयको उपाय हो. जब उसले शङ्काको बाण हिर्काउँछ तपाईँलाई, सत्यले जाँच्ने हो. भनेको मतलब कुनै कुरा सत्य छ भन्ने प्रमाण बिना त्यसलाई विश्वास नगर्नुहोस्. त्यसरी कुनै पनि कुरा सुनेको कुरा पढेको कुरा सत्य छ भन्ने प्रमाण नभइकन त्यसलाई विश्वास नगर्नुहोस्। चाहे त्यो विचार आफ्नै मनबाट निस्केको किन्नुहोस् अथवा तपाईँले त्यो सुनेको कुरा हुनसक्छ पढेको कुरा हुनसक्छ, विश्वास नगर्नुहोस्। सत्यले शङ्कालाई जाँच्नुहोस्। नम्बर दुई, साथै के पनि गर्नुपर्छ भने हामीले आफ्नो हृदयहरूलाई चाहिँ अरूहरूप्रति कोमल राख्नुपर्छ। अरू मानिसहरू सबैप्रति कोमल कृपालु, अघि हामीले एफसी छ चारमा यहाँ पढ्दिनु भएको थियो भाइले, अनि तिमीहरू एक अर्काप्रति दयालु हो कोमल मनका भनेछ। अनि त्यो गर्यो भने चाहिँ अनि कोमल राख्यौँ हाम्रो मन, नम्र राख्यौँ, कृपालु राख्यौँ, कठोर बनाएनौँ, होइन तितो राखेनौँ भने चाहिँ के हुन्छ, शैतानको त्यो शङ्कारूपी अग्नि बाणहरूमाथि हामी विजय प्राप्त गर्न सक्छौँ। दोस्रो कोरिन्थीमा यसको उदाहरण दिएको छ, दोस्रो कोरिन्थी दुई अध्यायमा। कोरिन्थमा के भएको थियो भने एउटा विश्वासीले सार्वजनिक पाप गरेको थियो, अपराधै थियो, त्यो मण्डलले उसलाई चाहिँ अनुशासन गर्नु पर्यो, निकालिदिनु पर्यो। तर त्यो व्यक्ति पछि गएर एकदमै पश्चातापी बन्यो, उसले चाहिँ आफ्नो पाप स्वीकार गर्यो, अनि त्यसपछि चाहिँ मण्डलीलाई के आज्ञा दियो भने परमेश्वरबाट अब उसलाई क्षमा दिनुपर्छ, तिमीहरूले पुरै क्षमा दिने हो, नत्र भने तिमीहरूलाई परीक्षा पार्छ शैतानले। आफ्नो हृदयलाई क्षमाशील बनाएनौ, कठोर बनाइराख्यौ, क्षमा नदिने गर्यो भने चाहिँ हामीलाई चाहिँ शैतानले गाँच्ने हो, है त्यही नै हो नियम। दोस्रो कोरिन्थी दुईको दस देखि हेर्नुहोस् त, दोस्रो कोरिन्थी दुईको दस, अनि जसलाई तिमीहरू केही कुरा क्षमा गर्दछौ म पनि क्षमा गर्छु, किनकि मैले केही कुरा क्षमा गरेँ भने जसलाई मैले त्यो क्षमा गरेँ ख्रिस्टको उपस्थितिमा तिमीहरूकै निम्ति त्यो क्षमा गरे। एघार पद, शैतानले हामीमा दाउ नपाओस् भनेर यसो गरेको भनेछ। शैतानले न त दाउ पाउँछ, क्षमा दिनुपर्ने क्षमा दिएन भने, किनकि त्यसका युक्तिहरू भनेको शैतानको त्यो एकदम धूर्त तरिकाहरू उपायहरू चाहिँ को विषयमा हामी अन्जान छैनौ। अब शङ्करूपी बाणहरू है, अब फेरि सम्झना गरौँ त हामी अध्ययनमा अलिकति यता पुग्यो, के अरे के को ढाल भनेको छ अरे, विश्वासको ढाल, त्यसलाई उठाओ भने चाहिँ, अनि त्यसको अध्ययन गर्दैछ। अनि किन यसलाई विश्व ढाल चाहिँ, यो चाहिँ यो शब्द चाहिँ ग्रिकमा चाहिँ यो ढोका भन्ने शब्दबाट आएको है, ढोकाले बन्द गर्छ है, अनि यो चाहिँ ढोकाकै आकार ठुलै हुन्थ्यो। ढाल दुई खालको हुन्थ्यो, एउटा सानो खालको ढाल, एउटा ठुलो खालको, यो चाहिँ ठुलो ढालको कुरा गरेको, विश्वासको ढाल उठाओ है। अनि यो चाहिँ विश्वासको भनेको छ, अब विश्वास कहाँबाट आउँछ, विश्वास एक ठाउँबाट मात्र आउँछ। रोमी दसको सत्रमा एउटा कुरा लेखेको छ, अनि तपाईँले भन्नुहोस् त विश्वास कहाँबाट आउँछ, हजुर हो तर अन्तमा सुन्ने त सुन्ने, तर अब जे पनि सुन्दैमा त विश्वास आउँदैन नि, विश्वास कहाँबाट आउँछ, परमेश्वरको वचनबाट आउँछ, अनि त्यो सुन्नुपर्छ ठिक हो तपाईँले सुनाइबाट भने, तर परमेश्वरको वचनबाट विश्वास आउनेछ। त्यसैले छ नि बाइबलसित तपाईँको कस्तो सम्बन्ध छ, घनिष्ठ खुकुलो कस्तो सम्बन्ध छ, यसैबाट थाहा हुन्छ तपाईँको विश्वास कहाँ छ। बाइबलसित विश्वासीको सम्बन्ध एकदम घनिष्ठ हुनुपर्छ, यसको मतलब यसलाई पढिरहने, यसलाई अध्ययन गरिरहने, यसलाई सुनिरहने, अनि यसलाई कण्ठ पनि गरिरहने, यहाँभित्र राखिरहने, त्यो एकदम महत्त्वपूर्ण छ। अनि मनन गरिरहने, सोचिरहने, तपाईँले जति राम्ररी बाइबल जान्नुहुन्छ नि त्यति नै राम्ररी तपाईँ शैतानबाटका अविश्वासको त्यो बाणहरूमाथि विजय हुनुहुन्छ र त्योसँग लड्न सक्नुहुन्छ। येशूले यसरी नै, हाम्रो प्रभुले यसरी नै शैतानमाथि विजय प्राप्त गर्नुभएको, तपाईँले पढ्नु लुका चार मत्ती चारमा, शैतानले परीक्षा गर्न आएको अनि प्रभु येशूको जहिले पनि जवाफ यस्तो थियो, तर यस्तो लेखिएको छ, अनि उत्सुक हुन्थ्यो, अनि उसले फेरि अर्को प्रहार गर्थ्यो उसको बाण, अनि प्रभु येशूले भन् तर यस्तो लेखिएको छ, अनि फेरि उत्सुक हुन्थ्यो। अनि यसरी नै हामी पनि खडा हुने हो, परमेश्वरको वचनबाट विश्वास आउँछ, विश्वासको ढाल है। अनि हेर्नुहोस् यो ढाल अति नै शक्तिशाली छ, किन यही यो यो बयान पढ्यो भने त यो एकदम शक्तिशाली हुनुपर्छ भन्ने बुझ्नुपर्ने. हेर्नुहोस् न एक्चुली एफसी छ मा जाउँ त, एफसी छ को 16 किन म भन्दैछु यो विश्वासको ढाल एकदम शक्तिशाली छ किनभने यहाँ 16 यहाँ यसरी लेखेको छ, म पढिदिन्छु ध्यान दिएर सुन्नुहोस्. यी सबै बाहेक विश्वासको ढाल उठाऊ जसद्वारा दुष्टका कतिवटा अग्निबाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछ भनेछ सबैले. यो त एकदम शक्तिशाली ढाल हो, यो त एउटा पनि छिर्दैन भनेको छ. सबै उसको आक्रमणलाई चाहिँ निष्क्रिय तुल्याउन सकिन्छ. यो विश्वासको ढालद्वारा शैतानका सबै 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 अग्नि बाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछ. त्यसैले है यो ढाल ढाल ज्यादै शक्तिशाली छ है. अनि किन यो शक्तिशाली छ थाहा छ तपाईँलाई, किनभने यो ढाल चाहिँ परमेश्वरकै अचुक भनेको चुक्न नसक्ने फेल नखाने वचनमाथि खडा छ यो विश्वासको ढाल. त्यसैले यो अति नै शक्तिशाली भयो. तर कुरा के भने हामीले यसलाई प्रयोगमा ल्याएन भने हामीलाई केही कामै भएन, प्रयोगमा ल्याएन भने. त्यसैले यो ढाल प्रयोगमा ल्याइनुपर्छ भनेर चाहिँ जोड दिएको छ यहाँ 16 कसरी भनेछ, यी सबै बाहेक विश्वासको ढाल के गर भनेछ, तखतामा राख भनेछ. कतिले त त्यही भन्टान्छ जस्तो छ, तर यहाँ भनेछ विश्वासको ढाल उठा. एकदम हामी त कस्तो पोजिसनमा कस्तो स्थितिमा हामी हुनुपर्छ भने एकदम खडा तत्पर अनि हामी चाहिँ उठाइरहेको छौँ है, लत्रिएको हात हुनु हुँदैन यहाँ है. त्यतिकै उभिरहनु हुन्न है, लुक्नु पनि हुन्न, हामी चाहिँ शैतानको क्षेत्रभित्र प्रवेश गर्नुपर्छ आफूलाई पुरा ढाकेर है. उसले के गर्न सक्दैन, हामीसँग सुसमाचार छ, हामी ढाकिएको छौँ. अनि हेर्नुभयो भने शिरदेखि 45 ढाक्ने दिनुभएको छ. अहिले त हामी अलिअलि अध्ययन गऱ्यौँ है, सभ्य नभए पनि केही छैन, हामी गर्दै जानेछौँ. हामी चाहिँ ती आत्मिक शत्रुहरूसँग चाहिँ हामी कुस्ती नै लड्नु छ वास्तवमा, कति मान्छेसँग होइन, रगत र मासुसँग होइन, तर हामी यो वचनद्वारा सुसमाचारद्वारा सुरक्षित भई धार्मिकताद्वारा सत्यताद्वारा विश्वासद्वारा यो लडाइँ लड्छौँ प्रियहरू. एउटा गरौँ है, यो चाहिँ अब शिरदेखि पाइताल भने त्यसरी शिरमा हेरौँ, हाम्रो टाउकोलाई छोप्नलाई के दिनुभएको छ परमेश्वरले. एफसी 6:17 अब पढ्नेछौँ, अनि मुक्तिको टोप यो लेऊ भनेछ. मुक्तिको टोप, टोप यो हाम्रो हेलमेट भन्न सकिन्छ, यो हाम्रो टाउकोलाई टाउकोलाई सुरक्षा दिने. यो एकदम महत्त्वपूर्ण छ किनकि यसले अरू अङ्ग होइन तर टाउकोलाई नै, यसको मतलब हाम्रो विचारलाई हाम्रो सोचाइहरूलाई रक्षा गर्छ. यो यो लडाइँ गर्नेहरू अनि होइन बन्दुक चलाउनेहरू जो कोही कोही त पेसागत नै बन्दुकधारीहरू हुन्छ कि उसको कामै बन्दुक चलाउने मान्छे हुन्छ सिपाही इत्यादि, अनि उनीहरूलाई तालिम दिँदाखेरि चाहिँ कसरी तालिम दिन्छ अरे भने मैले सुनेको चाहिँ टाउकोमै ताक्नलाई, अरू कहीँ पनि होइन एकदम टाउकोमै ताक्नलाई सिकाउँछ अरे उनीहरूलाई. अनि हामीलाई चाहिँ त्यसैले हाम्रो हामीलाई ढाक्नको लागि चाहिँ एउटा टोप दिएको छ हामीलाई पुरै सुरक्षित. किन टाउको ताक्छन् भने यो एकदम प्रभावकारी हुन्छ, त्यहाँ लागे जस्तो त्यो मान्छे त खत्म हुन्छ है. अनि त्यसैले हाम्रो विचारहरू हाम्रो मन हाम्रो सोचाइलाई एकदम सुरक्षित राख्नलाई चाहिँ यो मुक्तिको टोप भनेको छ. किन यसलाई मुक्तिको टोप भनियो, यसबाट हामीलाई के सिकाउँदै हुनुहुन्छ नि परमेश्वरले, एउटा विश्वासी चाहिँ आफ्नो मुक्तिको बारेमा अथवा आफ्नो मुक्तिमा चाहिँ ऊ पुरै निश्चित हुनुपर्छ, अनि त्यो नै उसको टोप हो. जब एउटा विश्वासी नहल्लिने गरिकन मैले मुक्ति पाएको छु भन्ने कुरामा निश्चित हुन्छ नि, उसलाई चाहिँ मुस्किलै पर्छ शैतानले हल्लाउनलाई. यो मुक्ति उसको टोप हो है. अनि वास्तव भन्ने भने शैतानको सबभन्दा कडा आक्रमणको निशाना पनि यही हो, यही बिन्दुमा ताकिरहेछ उसले। उसले भन्छ परमेश्वरले तिमीलाई प्रेम गर्दैन, गर्नुहुन्न, तिमी ख्रिस्टमा सुरक्षित छैन। उसले अनेकौं तरिकाले आक्रमण गर्छ, तिम्रो कुनै मूल्य पनि छैन। अनि यो अर्को चलाखी छ उसको, उसले यसरी पनि भन्छ तिमी होसियार भएन भने छ नि परमेश्वरले त्यागला है, त्यागला तिमीलाई, यसरी पनि भन्छ। म नयाँ विश्वासी हुँदाखेरि त्यस्तो आक्रमण आएको थियो मलाई, किनभने मलाई चाहिँ मुक्तिको निश्चयताको यो टोप पहिरो नै मैले सिकेको थिएन। अनि उसले भन्छ तिमी त कति पाप गरे भयो तिमी है, तिम्रो पाप गराइले त परमेश्वरलाई फगाइ पनि लागिसक्यो, अब दिक्क पनि लागिसक्यो। उसले यस्तो खालको तरिकाले आक्रमण गर्छ एउटा विश्वासीले है, एउटा नयाँ जन्म पाएको विश्वासीले उसको मुक्ति गुमाउन सक्छ भन्ने शिक्षा प्राय सबै मण्डलीमा छ। ऊ सफल भइरहेछ उसको आक्रमणमा। प्राय जसो मण्डलीमा तपाईँ यसो होइन जाँच्न मलाई जानुहोस् होइन जाँच्नलाई होसियार साथ है, अनि तपाईँले सोच्नुहोस् त्यहाँको मुक्तिको बारेमा तपाईँले शिक्षा बुझ्न खोज्यो भने उनीहरू सबैले प्राय सबैले के सिकाउँछ भने मुक्ति गुमाउन सक्छ। एउटा साँचो विश्वासीले पनि उसले मुक्ति हराउन सक्छ, उनीहरूले सुसमाचारै राम्रो बुझेको छैन त्यसैले हो है। मलाई थाहा छ किन भेट हुन्छ कोही कोही अरू चर्चकै व्यक्तिहरू आएर मसँग सल्लाह लिन खोज्छन्, उनीहरू चाहिँ एकदमै त्रसित भइरहेछन् मुक्ति गुमाइन्छ भनेर है, एकदम अस्थिर है, आत्महत्या गर्न खोज्ने खालको स्थितिमा पर्छन् तिनीहरू। यो आक्रमण शान्ति नै होइन, त्यसैले एउटा यो टोप है, यो टोपलाई नै कमजोर पार्दछ शैतानको काम हो त्यो, शिक्षामा आक्रमण गर्छ क्या बच्चनमाथि। त्यसैले यस टोपलाई तपाईँले चाहिँ राम्ररी लगाउने हो भने तपाईँ एउटा विश्वासीले आफ्नो मुक्तिलाई बुझ्नुपर्छ। त्यसैले हो तपाईँहरूलाई चाहिँ मुक्तिको त्यो चारवटा भाग भएको पाठहरू अध्ययन गर्न दिन्छ, अनि तपाईँले त्यो राम्ररी अध्ययन गर्नुहोस्, बुझ्ने गरिकन अध्ययन गर्नु, नबुझे बरु सोध्नुहोस् होइन, त्यतिकै होइन भर्न भ्याए भनेर नसोच्नुहोस्। त्यो शिक्षाहरू चाहिँ पक्रनुहोस्, त्यसलाई अझ सुन्न मन लाग्यो भने त्यो सबै मैले क्लासमा सिकाएको थिएँ धेरै वर्ष अगाडि, त्यो पुरै रेकर्डमा छ, सबै सुन्नुहोस्, तपाईँलाई धेरै धेरै मद्दत हुन्छ। मेरो जीवनमा त्यो पाठले जतिको सायद मलाई कुनैले मद्दत गरेछन् होला मेरो नयाँ क्रिस्चियन जीवनमा, अनि आजसम्म पनि त्यसले मलाई चाहिँ निश्चयता दिइरहेछ त्यो बाइबली शिक्षाले, त्यो पाठद्वारा मलाई ठुलो मद्दत। त्यसैले मैले अनुवाद गरेको पहिलो पाठ त्यही हो। अब एउटा विश्वासीलाई के बुझ्नुपर्छ भने उसको यो मुक्ति चाहिँ पूर्ण छ, मैले आधा मुक्ति पाएको होइन, 90% मुक्ति पाएको होइन, 99.99% मुक्ति पाएको होइन, मैले 100% नै मुक्ति पाएको हो, र यो मुक्ति चाहिँ मैले दाम बिना, कुनै मेरो काम बिना, कुनै मेरो कर्म बिना, धर्म बिना, कुनै परिश्रम बिना मैले सित्तैमा पाओस् भनेर एउटा ठुलो मूल्य येशु ख्रीष्टले क्रुसमा तिर्नु पर्यो भन्ने कुरा चाहिँ उसले बुझेको हुनुपर्छ। त्यो तिरिएको त्यो ठुलो मूल्यलाई चाहिँ एउटा विश्वासीले बुझ्नुपर्छ, क्रुसको मृत्यु। अनि उसले यो बुझेको हुनुपर्छ कि मुक्ति चाहिँ सित्तैमा मैले पाउने दान हो, मैले पाएको भन्नाले परमेश्वरको अनुग्रहले मलाई यो दिएको हो भन्ने कुरा उसले बुझेको हुनुपर्छ। अनि उसले बुझेको हुनुपर्छ नयाँ गरी जन्मिनु भनेको के हो, र म चाहिँ नयाँ गरी जन्मेको छु भनेर चाहिँ उसलाई राम्रै बुझेको हुनुपर्छ यस्तो कुराहरू। मुक्तिको टोप लाउने हो भने है सुरक्षित हुने भने, अनि उसले यस्ता यस्ता कुराहरू बुझेको हुनुपर्छ नि, हामीले अध्ययन गर्दै पनि आएका छौँ अनि घरिघरि दोहोऱ्याउँछौँ यो कुराहरू, यति महत्त्वपूर्ण छ। जस्तै कि अनुग्रह भनेको के हो तपाईँलाई बताउन पऱ्यो भने बताउन सक्नुहुन्छ, एकछिन आएर हामीलाई चाहिँ 10 मिनट अनुग्रह भनेको के हो बताइदिनुहोस् भने कतिको सक्नुहुन्छ तपाईँले, यो बुझ्ने गरिकन एकदम च्याप्पै समात्नुपर्छ कि यसलाई। अनुग्रह विश्वास भने के हो, अनि दान परमेश्वरको दान हो भने चाहिँ मुक्ति के भनेको यो, धेरै ठाउँमा धर्मी ठहराइएका छौँ भने चाहिँ त्यो भनेको के हो, अनि येशु ख्रीष्ट हाम्रो प्रायश्चित भनेको छ त्यो भनेको के हो, त्यो त एकदम महत्त्वपूर्ण शब्दहरू हुने हेर्नुहोस् प्रियहरू है, प्रायश्चित उद्धार, उद्धार पाएँ यो भनेको के हो बताउन सक्नुहुन्छ। मिलाप भनेको थियो, आशा भनेको थियो। यस्ता यस्ता कुराहरूलाई चाहिँ जति तपाईँले राम्ररी बुझ्नुहुन्छ उत्तिकै तपाईँको हेलमेट चाहिँ राम्रोसँग कसिएको हुन्छ, टोप तपाईँले तपाईँको टोप बल्दै हुन्छ। अनि त्यसैले हामीले यी कुराहरू चाहिँ घरिघरि अध्ययन गर्छौँ। अब दुईवटा छ, एउटा चाहिँ तरवार छ, आत्माको तरवार परमेश्वरको वचन भनेको छ, त्यो आज अध्ययन गर्ने छैन। अनि अर्को चाहिँ प्रार्थना भनेको छ, त्यो पनि हाम्रो हतियार हो। अनि अस्ति शशिकलाको श्रीमानको लागि हामीले त्यही हतियार प्रयोग गर्यौँ, हामीले कुनै फाइफुइ केही पनि थिएन, हामीले खालि परमेश्वरसँग कुरा गऱ्यौँ, विश्वास गऱ्यौँ, एउटा निश्चित कुरा माग्यौँ, अनि परमेश्वरले सुन्नुभयो। त्यो एकदम प्रभावकारी छ। परमेश्वर इच्छामा अमित दिनुभयो, त्यो पनि अध्ययन गर्नेछ। त्यसैले परमेश्वरको हतियारहरू अब तपाईँ के गर्नुहुन्छ यति सुनेर, त्यो कसो कुरा हतियारहरू अघि हाँस्नुभयो तखतामा राख्ने भन्दाखेरि, त्यो त गर्नुहुन्न होला है। तपाईँ सत्यताले कसिएको कम्मर हुनुपर्छ, तपाईँ सत्यता सच्चाइ साँचो बोली, झुट बोलले तपाईँलाई कमजोर बनाउँछ, आक्रमणको तारो तपाईँ खुल्ला ढोका दिनुहुन्छ शैतानलाई, धार्मिकताको कवच तपाईँको मुटुलाई नै ढाक्ने भने जस्तै एकदम महत्त्वपूर्ण। अनि यो शान्तिको सुसमाचारको तयारीको जुत्ता तपाईँ यसमा व्यस्त न डराउनुहोस् है, भरोसा गर्नुहोस्, कम्तीमा आफ्नो गवाही त दिनुहोस् न कसैलाई। तपाईँले भन्न सक्नुहुन्छ मलाई प्रभुले यस्तो गरिदिनु भयो मेरो जीवनमा है, त्यहाँबाट सुरु हुन्छ है तपाईँको गवाही बाँड्ने मौका खोजिरहन्छ। आज मौका पाएँ भने ख्रिस्ट यीशुले मेरो लागि के गरिदिनु भयो मैले बताउन सकौँ, त्यो तपाईँको हतियार। त्यसद्वारा तपाईँले अन्धकारलाई धकेल्नुहुन्छ, तपाईँ शत्रुको इलाकामा छिर्नुहुन्छ, तपाईँ व्यस्त हुनुहोस्। विश्वासको ढाल हामीले धेरै लामो हेऱ्यौँ, कति हामीलाई अविश्वासको अग्निबाणहरू, परीक्षाको अग्निबाणहरू, शङ्कारूपी अग्निबाणहरूले चाहिँ आक्रमण गर्छ। तर परमेश्वरको वचनबाट आउने त्यो विश्वास चाहिँ तपाईँको ढाल हो, अनि मुक्तिको टोप अघि भर्खर हेर मुक्तिमा निश्चित भए। अनि तपाईँ यो मुक्तिलाई झन्झन बुझ्ने इच्छा हुनुपर्छ। आउनु समय प्रार्थना गरौँ। धन्यवाद छ परमेश्वर, यो एकअर्कालाई हामी तपाईँको वचनबाट कुराकानी गर्न पायौँ, तपाईँकै वचनमा चर्चा गर्न, मनन गर्न, यसको अर्थहरू हामी हेर्न हामीले पायौँ, हामीलाई सहायता गर्नुभयो, धन्यवाद छ। अब प्रयोग गर्न एक एकलाई सहायता गरिदिनुहोस्, तपाईँको पवित्र आत्माले नै डोर्याउनुहोस्। हाम्रो बिचमा जसले मुक्ति पाउनु भएको छैन उहाँको पाप देखाइदिनुहोस् प्रभु, हामीले सक्दैनौँ। तपाईँ परमेश्वर मान्छेको हृदय अन्धकारको कुना पनि देख्न सक्नेलाई प्रकट गरिदिनुहोस् र कायल पार्नुहोस् र खिच्नुहोस्। धन्यवाद छ, आशिष पाऊ यो अन्तिम वचनहरूमा पनि प्रभु यीशुको नाममा, आमेन। हस्त दिनु।